यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्र संघको 75 औं महासभालाई सम्बोधन। बहुपक्षवाद संकीर्ण राष्ट्र स्वार्थमा नभई वृहत विश्वहित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्नेमा जोड़। कोरोना भाइरसबाट हिजो थप 1313 संक्रमित थपिए। कोरोना परीक्षणका लागि निर्धारण गरेको दायरा र मापदण्ड भन्दा बाहिरका व्यक्तिको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। केही दिनदेखि लगातार परेको वर्षाका कारण आएको पहिरोले विभिन्न स्थानमा जनधनको क्षति। मुलुकभर आजदेखि मनसून थप कमजोर बन्दै जाने मौसम विज्ञान विभागद्वारा जानकारी। कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण लोकसेवा आयोगले स्थगित गरेको परीक्षाहरूको नयाँ तालिका सार्वजनिक। र पूर्वी युरोपेली मुलुक युक्रेनमा सैन्य तालिममा रहेको विमान दुर्घटनामा कम्तीमा 22 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारी लगायतका विभिन्न संकटको वर्तमान अवस्थामा संयुक्त राष्ट्र संघको भूमिका थप फराकिलो भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 75 औं महासभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले विश्व असाधारण समस्याबाट गुज्रिरहेको बताउनुभयो। विश्व व्यवस्थामा देखा परेको अनिश्चित अवस्थाको पृष्ठभूमिमा यस्तो संकट आउनु चिन्ताजनक भएको स्पष्ट गर्नुभयो। उहाँले अहिले स्वास्थ्य संकट र त्यसका कारणले जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी आर्थिक मन्दी होस् वा महामारीको दुष्प्रभावले अत्यन्त ठूलो समुदायलाई असर पार्ने बताउनुभयो। यसपटकको राष्ट्रसंघीय सभामा तय भएको हामीले चाहेको भविष्य, हामीलाई आवश्यक संयुक्त राष्ट्रसंघ बहुपक्षीयता प्रतिको सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि, प्रभावकारी बहुपक्षीय कार्यका माध्यमबाट कोविड 19 को सामना विषयक बहसका क्रममा प्रधानमन्त्रीले मुख्य सम्बोधन गर्नुभएको हो। उहाँले महामारी विरूद्ध विश्वव्यापी प्रतिकारको नेतृत्व गरिरहेका संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन र विश्वको प्रयासप्रति नेपालको पूर्ण समर्थन जनाउनुभयो। खास गरी कोविड 19 विरूद्धको वृहत प्रतिकार्य कार्यक्रम शुरूआत गर्नुभएकोमा संयुक्त राष्ट्र संघका महासचिवको सराहना गर्नुभयो। जारी स्वास्थ्य संकटमा सबैभन्दा महत्वपूर्ण कुरा कोविड 19 विरूद्धको खोप विकास पश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति गर्नुपर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो। रोग तथा भोकबाट जनताको जीवनको सुरक्षा गर्नु सरकारको सबैभन्दा ठूलो दायित्व रहेकाले सबै प्रयास तथा स्रोत यसका निम्ति प्रयोग गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता उत्तिकै महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो। संकटकै घड़ीमा भूराजनीतिक टकराव पुनः देखा परेकाले विश्वका कैयौं भागमा शान्ति र स्थिरताको आकांक्षा अझै हासिल हुन नसकेको उहाँले औल्याउनुभयो। हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपको चुनौतीले शान्ति र दिगो विकासको सम्भावनामा अवरोध पुर्याएको भन्दै ध्यानाकर्षण गराउनुभयो। कोरोना भाइरसबाट नेपालमा हिजो थप 1455 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो 1455 जना थपिएसँगै संक्रमण मुक्त हुनेको संख्या 51,866 पुगेको र निको हुने दर 73.4% रहेको जानकारी दिनुभयो। यसै गरी नेपालमा हिजो 1313 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। हिजो 12,262 वटा नमूना परीक्षण गर्दा 1313 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हिजो विभिन्न 52 जिल्लाका थप 453 जना महिला र 860 जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमितको कुल संख्या 70,614 पुगेको छ। हिजो काठमाडौँ उपत्यकामा मात्रै 645 जना संक्रमित थपिएका छन्। हिजो काठमाडौँका 503 जना, ललितपुरका 91 जना र भक्तपुरका 51 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी हिजो विभिन्न 70 जिल्लामा गरी 18,289 जना सक्रिय संक्रमित थपिएका छन्। रसुवा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी 7 जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 8,237 जना संस्थागत आइसोलेशन तथा 10,052 जना होम आइसोलेशनमा रहेका छन्। यसै गरी 227 जना गम्भीर लक्षणसहितका संक्रमितको आईसीयूमा र 39 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 6 जना को मृत्यु भएपछि हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 459 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार हिजो मोरङ, काठमाण्डू र कपिल वस्तुका एक एक जना महिला तथा मोरङ, ललितपुर र सप्तरीका एक एक जना पुरूषको मृत्यु भएको छ। यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि निर्धारण गरेको दायरा र मापदण्ड भन्दा बाहिरका व्यक्तिको रियल टाइम पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ। हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाको लक्षण देखिएका बिरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू लगायत सरकारले निर्धारण गरेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको मात्रै परीक्षण गर्न आग्रह गर्नुभयो।
कोविडको लक्षण भएका सबै व्यक्तिहरू जस्तै ज्वरो, सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध थाहा नपाउने, पखाला लागेका व्यक्तिहरू, संक्रमित व्यक्तिहरूको निकट सम्पर्कमा आएका व्यक्तिहरूको 5 दिनपछि विदेशबाट फर्किएका र कम्तीमा 5 देखि 7 दिन क्वारेन्टिनमा बसेका व्यक्तिहरू, अग्रपंक्तिमा रहेर काम गर्नेहरू, आईसीयूमा राख्नुपर्ने सबै व्यक्तिहरू, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र 60 वर्ष नागेका व्यक्तिहरू, शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरू, चिकित्सकीय सल्लाह अनुसार चिकित्सा बिरामीहरूको डिस्चार्ज गर्नका लागि आफ्नो खर्चमा कूटनैतिक नियोग वा भिसा प्रयोजनका लागि यति कामका लागि मात्र पीसीआर परीक्षण गर्न अनुरोध छ। त्यसभन्दा बाहेकका व्यक्तिहरूलाई परीक्षण नगर्न, नगराउनु हुन सबैमा अनुरोध छ।
यसै गरी मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेमडेसिविर औषधिको अभाव नभएको र सरकारले आवश्यकता अनुसार निशुल्क उपलब्ध गराइरहेको जनाएको छ। हिजोको प्रेस ब्रिफिङमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले लामो समय अस्पताल बस्नुपर्ने बिरामीमा यो औषधिले फाइदा पुर्याएको देखाएको हुनाले परीक्षणका लागि मात्रै प्रयोगमा ल्याइएको बताउनुभयो।
COVID-19 उपचारको लागि रेमडेसिविर भन्ने औषधि केही उपयोगी रहेको भनेर प्रचलनमा ल्याइएको हो र यसलाई अहिले क्लिनिकल ट्रायल अन्तर्गत प्रयोगमा ल्याइएको छ। यसमा चाहिँ सबैजना ढुक्क हुनुहोला, यसलाई चाहिँ चिकित्सकीय निगरानीमा र बिरामीको इच्छा बमोजिम र सरकारबाट स्वीकृत प्राप्त कोविड ट्रिटमेन्टको लागि तोकिएका अस्पतालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धान अन्तर्गत रहेर जोसुकै चिकित्सकहरूले चाहिँ इच्छा जाहेर गरे पश्चात त्यस्ता बिरामीहरूलाई चाहिँ यो उपलब्ध छ र निशुल्क उपलब्ध छ। यो औषधि अहिले मात्र धेरै समय अस्पताल बस्ने बिरामीहरूलाई चाहिँ केही कम समयमा नै अस्पतालबाट चाहिँ डिस्चार्ज हुन सक्ने फाइदा देखिएको हुँदा यसलाई प्रचलनमा ल्याइएको छ।
महानिर्देशक ढकालले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अन्य औषधिहरू समेत अभाव नरहेको समेत जानकारी दिनुभयो। प्रदेश नम्बर 5 सरकारले चाडपर्वमा COVID-19 जोखिम बढ़न सक्ने भन्दै सीमा क्षेत्रमा हुने छोटो अवधिको आवत जावत पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा हिजो बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले उच्च संक्रमणबाट भारतसँग सीमा जोड़िएका 6 जिल्लाबाट हुने नियमित क्रियाकलापलाई व्यवस्थापन र नियन्त्रण गर्ने निर्णय गरेको हो। संघीय संसदको महिला तथा सामाजिक समितिले कोरोना भाइरसले समाजमा परेको असरको यथाशीघ्र अध्ययन अनुसन्धान थाल्न सरकारलाई निर्देशन दिएको छ। महामारी र सामाजिक प्रभाव सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकले कोरोनाका कारण गरीबी र बेरोजगारी बढ़नुका साथै समाजमा गलत क्रियाकलाप विकसित हुन सक्ने भएकाले समाधानका लागि अध्ययन अनुसन्धान थाल्न सरकारलाई निर्देशन दिएको हो। काठमाण्डुका केही स्थानीय तहका जनप्रतिनिधिलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको हो। हिजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गंगा मायालाई कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको हो। गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको ब्यास गाउँपालिका एक छारुङको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर 50 गुल्मको उद्घाटन गर्नुभएको छ। दार्चुलाका प्रमुख जिल्लाधिकारी शरद कुमार पोखरेलले त्यहाँको कौवा तिंकर लगायत क्षेत्रमा निरीक्षण गरी आज फर्किने योजना रहेको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढ़ाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ। सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री अर्यालले महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने बताउनुभयो। नेपाल निर्माण व्यवसाय महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवड़ालाई भेटी निर्माण क्षेत्रमा कोविड 19ले पारेको प्रभाव र समाधानको उपायका बारेमा जानकारी गराएको छ। महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले खतिवड़ालाई धरोटी रकम, कोविड 19 को मापदण्ड, निर्माण आयोजनाको म्याद थप, बैंक ग्यारेन्टी तथा बीमा क्रेडिट लाइन कमिशन लगायत विषयमा जानकारी गराएको हो। सो अवसरमा विशेष आर्थिक सल्लाहकार खतिवड़ाले सरोकार भएका निकायसँग छलफल गरी निर्माण व्यवसायमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। लोकसेवा आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएका परीक्षाहरूको नयाँ तालिका सार्वजनिक गरेको छ। आयोगले शाखा अधिकृत नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका हिजो सार्वजनिक गरेको हो। न्याय सेवातर्फका अधिकृत पदको परीक्षा कार्तिक 18 20 गतेसम्म, व्यवस्थापिका संसदतर्फ आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कार्तिक 21 र दोस्रो पत्रको परीक्षा कार्तिक 22 हुने आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो। प्रशासन, परराष्ट्र, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कार्तिक 23 गतेदेखि शुरू हुने लोकसेवा आयोगले जनाएको छ। यस्तै नायब सुब्बा अन्तर्गत विभिन्न सेवाका परीक्षा मंगिर 7 12 गते भित्र हुने आयोगले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले डाक्टर गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न सरकारसँग माग गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा डाक्टर केसीसँग सरकारले गरेका सम्झौताप्रति गम्भीर हुँदै डाक्टर केसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो। चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका 6 स्थित बाविरा मष्ट मन्दिरमा गत भदौ 29 गतेदेखि डाक्टर केसीले आमरण अनसन शुरू गर्नु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। मकवानपुरमा पानी तान्ने मोटर मर्मतका लागि इनारभित्र गएका दुईजनाको इनारमा डुबेर मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका 7 स्थित शाह पार्टी प्यालेसको इनारमा डुबेर पार्टी प्यालेसका संचालक 30 वर्षीय सूरज शाह र स्थानीय 16 वर्षीय उत्सव नेपालीको मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द रहेको अवस्थामा रूपन्देहीको सियारी गाउँपालिकाले भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अप्नाएर आंशिक रूपमा विद्यार्थीहरूलाई विद्यालयमा पढ्ने वातावरण मिलाएको छ। रूपन्देहीबाट संवाददाता कमला पाण्डेको यो रिपोर्ट।
रूपन्देहीको सियारी गाउँपालिकाले सहजीकरण मार्फत सम्पर्क कक्षा सञ्चालन गरेको छ। अभिभावक, शिक्षक र जनप्रतिनिधिहरूको सल्लाह र कार्यपालिकाको बैठकको निर्णय अनुसार सहजीकरण मार्फत सम्पर्क कक्षा सञ्चालन गरिएको हो। वैकल्पिक रूपमा कक्षा 6 देखि 10 कक्षासम्म सम्पर्क कक्षा सञ्चालन गरिएको बताउनुहुन्छ सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू।
भौतिक समस्या सबैका पुगेको छ, त्यही भएर यो
बिचमा दुईजना मात्रै राखेको दूरी राखेरै सञ्चालन गर्ने भन्ने कुरालाई मध्यनजर गरेर अगाडि बढिरहेका छौँ।
स्वास्थ्यलाई ध्यान दिएर सुरक्षाका उपाय अपनाउँदै विद्यालयमा पढाइ सुरु गरिएको छ। यसरी अध्ययन गरेका विद्यार्थीहरूलाई सहजीकरण तथा प्रयोगत्मक अध्ययनबाट 20 अङ्क, अभिभावकको भूमिका मूल्याङ्कनबाट 5 अङ्क, उपस्थितिमा 4 अङ्क र सरसफाई बापत 1 अङ्क गरी जम्मा 30 अङ्कको पूर्णाङ्क रहने बताउनुहुन्छ सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधीर पौडेल।
एकपटकमा चाहिँ विद्यालयको कक्षा कोठा संख्या हेरेर विद्यार्थी बस्ने, एउटा कक्षामा चाहिँ 20 भन्दा बढी विद्यार्थी नराख्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्ने, सबै सुरक्षाका उपायहरू बमोजिम नै हामीले गरेको।
विद्यार्थीहरू प्रवेश हुने गेटमा साबुन पानी, कक्षामा सिट प्लानिङ र सेनिटाइजरको व्यवस्थाका साथ साथै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षा मापनको बारेमा बताई कक्षा सुरु गरिएको बताउनुहुन्छ जनता मावि पश्चिम अमुवाका शिक्षक मथुरा यादव।
गेटमा इन्ट्री लिने बेलामा साबुन पानी त्यहाँ राखिदिएका छौँ, जसले मास्क लगाएको छैन उसलाई हामीले मास्क लगाउन दिएका छौँ, सिट प्लानिङ नै हामीले गरिदिएका छौँ।
कोरोना भाइरस जोखिमको अवस्था हेरी गाउँपालिकामा वैकल्पिक विधिबाट संस्थागत तथा निजी विद्यालयका विद्यार्थीहरूलाई यस अघिदेखि नै पढाइ सुरु गरिँदै आएको थियो। कमला पाण्डे, रेडियो नेपाल, बुटवल।
केही दिनदेखि लगातार परेको वर्षाका कारण पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ। पहिरोले अर्घाखाँचीमा 17 घर बगाएको छ भने नवलपरासीमा पहिरो झरेपछि बस भीरबाट खस्दा 1 जनाको मृत्यु हुनुका साथै 6 जना घाइते भएका छन्। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 12 स्थित कोठिया मैदानमा पहिरोले 18 घर गोठ बगाएको छ। केही दिनदेखिको अविरल वर्षापछि हिजो दिउँसो पहिरो खस्दा 18 घर बगाए पनि दिउँसो भएकाले मानवीय क्षति भने हुन नपाएको वडा नम्बर 12 का वडा अध्यक्ष बाबुराम गैरेको भनाई उद्धृत गर्दै हाम्रा संवाददाता नेत्र मरासिनीले जनाएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 जलथले र वडा नम्बर 4 कोप्चेपानीका 26 घर पहिरोको उच्च जोखिममा रहेका छन्। विगत 3 दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि बस्ती नै जोखिममा परेको हो। कालीगण्डकी नदीको कटान तथा बस्तीमाथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका 23 र जलथलेका 3 घर उच्च जोखिममा रहेकाले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम्बर बहादुर गर्बुजाले बताउनुभयो। पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर 2 फोक्सिङ कोटमा पहिरोमा परि बेपत्ता भएका 5 जनाकै शव हिजो साँझ भेटिएको छ। रम्भा गाउँपालिका 2 फोक्सिङ कोटका 17 वर्षीय कृष्णमाया गाहा, 14 वर्षीय खुमिसरा आले, 8 वर्षीय लक्ष्मी गाहा, 50 वर्षीय धनीसरा गाहा र 60 वर्षीय हुमबहादुर गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो। पहिरोले 3 घरमा पूर्ण क्षति पुर्याएको छ भने 17 घर जोखिममा छन्। बेपत्ताहरूको शव नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो। नेपाली सेनाले यस वर्षको मनसून शुरू भए ता मुलुकका विभिन्न भागमा गएको बाढ़ी, पहिरो र अरू प्राकृतिक प्रकोपका घटनामा परि ज्यान गुमाएका 234 जनाको शव व्यवस्थापन गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठ्यारोमा परेका 399 जनाको जीवित उद्धार गरिएको छ। सेनाले घटना मा अप्ठ्यारोमा परेका 434 जनालाई सुरक्षित स्थानान्तरण गरिएको, 586 जनालाई सुरक्षित स्थानमा सार्न सहयोग पुर्याइएको, अवरूद्ध 23 सड़कको पहिरो हटाएर पुनः सञ्चालन गरिएको तथा 26 पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ। केही दिन यता जारी वर्षा आजदेखि थप कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मुलुकको पूर्वी भूभागमा मनसून अझै 1-2 दिन कायम रहने देखिएको छ। आज प्रदेश नम्बर 1 र गण्डकी प्रदेशका केही स्थान र प्रदेश नम्बर 2 का 1-2 स्थानमा वर्षा भए पनि प्राकृतिक विपत्ति निम्त्याउने खालको वर्षा नहुने विभागले अनुमान गरेको छ। विभागले नेपालबाट मनसून बाहिरिने क्रममा रहेको र केही दिनभित्र बाहिरिने पनि जनाएको छ। बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाले अझै पनि आयोडिनयुक्त नुन सहज रूपमा पाउन सकिरहेका छैनन्। आयोडिनयुक्त नुन किन्नका लागि घण्टौं लगाएर सदरमुकाम जाँदा समेत आवश्यकता अनुसार नुन नपाएको स्थानीयको गुनासो छ। बझाङबाट संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
मानव स्वास्थ्यका लागि आयोडिन नुनको उपभोग अति आवश्यक मानिएता पनि बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाहरूलाई भने अझै आयोडिन नुन पाउन समस्या देखिएको छ। सदरमुकाम चैनपुरमा नुन लिन आएका थलारा गाउँपालिका खानी घर भएका सुनराज सुनार
आयोडिन नुनको अभाव भएका कारण गाउँ घर वितरण गरिदिनु आग्रह गर्न चाहन्छु।
त्यसै गरी खप्तरछन्दा गाउँपालिका घर भएका रमानन्द जोशी र सुबेडा घर भएका दीपक राज जोशीले पनि नुनको समस्या भइरहेको बताउँदै भने
पाँच प्रकार प्रति व्यक्ति दिन्छ, त्यो पाँच प्रकार सिद्धिसकेपछि फेरि सदरमुकाम धाउनुपर्छ, झन्झट छ, न किनेर खान पाएको छ, न अनुदानको आयोडिनयुक्त नुन सर्वसुलभ छैन।
उता जिल्लाको तलकोट गाउँपालिकामा पनि गाउँघरतिर आयोडिन नुनको समस्या भएको गाउँ कार्यपालिका सदस्य हिउँकला नेपाली रना धामीले बताउनुभयो।
दोकानबाट किन्दा पनि 50-40 रुपियाँ हालिबाट एक पुगा खान नल्याएका छन्। यो आयोडिन नुनको आवश्यकता छ, जसरी हुन्छ गाउँपालिकामा चाहियो।
यता साल ट्रेडिङ कर्पोरेसन डिपोकारले बझाङका प्रमुख टेक बहादुर बोहराले समुदायमा नुनको समस्या नहुने गरी सैनपुरको डिपो र बिक्री केन्द्र मार्फत व्यवस्थापन भइरहेको बताउनुभयो।
हाम्रो जिल्लामा स्टक 1700 क्विन्टल छ। हामीले सदरमुकाम अथवा नगरपालिका आसपासमा चाहिँ प्रति व्यक्ति 5 केजीको दरले वितरण गरिरहेका छौँ र टाढागालाई 11 केजी दिइरहेका छौँ। सदरमुकाममा मात्र नभएर तलकोट, साइपाल र बागथलामा अस्थायी बिक्री केन्द्रहरू छन् र त्यो बिक्री केन्द्रहरूमा वर्षको एक पटक अथवा दुई पटक वर्षभरिलाई पुग्ने गरेर प्रति परिवार 1 क्विन्टलदेखि लिएर 2 क्विन्टलसम्म हामीले नुन वितरण गर्ने गरेका छौँ।
आयोडिन नुन बिक्री वितरण गर्ने साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो कार्यालय सदरमुकाम चैनपुरमा मात्र भएकाले सर्वसुलभ रूपमा नुन नपाउन समस्या देखिएको बझाङ जिल्लामा जिल्लाका अन्य स्थानहरूमा पनि डिपो विस्तार गरिनुपर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी युरोपेली मुलुक युक्रेनमा प्रशिक्षार्थी सैनिक सवार एक विमान दुर्घटना हुँदा कम्तीमा 22 जनाको मृत्यु भएको त्यहाँको सेनाले जनाएको छ। सैन्य तालिमको क्रममा अवतरण गर्न लाग्दा उक्त विमान दुर्घटनाग्रस्त भएको युक्रेनी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा थप 2 जना गम्भीर घाइते भएका र दुर्घटनाको कारणबारे अनुसन्धान शुरू भएको सेनाले जनाएको छ। विश्वभर कोरोना भाइरसका कारण हालसम्म 3,27,43,000 भन्दा बढ़ी संक्रमित भएका छन्। संक्रमित मध्ये 9,92,886 जनाको मृत्यु भएको छ भने 2,41,63,000 भन्दा बढ़ी निको भई घर फर्किएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। कोरोना भाइरसका कारण सबैभन्दा आक्रान्त देश अमेरिकामा गत 24 घण्टामा 51,147 जना नयाँ संक्रमित थपिएका छन् भने 849 जनाको मृत्यु भएको छ। छिमेकी राष्ट्र भारतमा गत 24 घण्टामा 85,468 जना नयाँ संक्रमित थपिएका छन् भने 1,093 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा ब्राजिलमा 32,670 जना नयाँ संक्रमित थपिएका छन् भने 826 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2077-78 को पहिलो महिनामा नेपालमा कुल वस्तु आयात 19.6% घटेर 85,81 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 11.5% घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः 16.8%, 39.7% र 10.5% घटेको छ। साउनमा नेपालको कुल वस्तु निर्यात 8.9% बढेर 9,62 करोड़ पुगेको छ। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः 4.4% र 25.5% निर्यात वृद्धि भएको छ भने चीनतर्फ 71.7% घटेको छ। वस्तुगत आधारमा पश्मिना, उनी, गलैंचा, आयुर्वेदिक औषधि, जड़ीबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यान, धागो, जस्ता पाता लगायतका वस्तुको निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मुलुकको आर्थिक अवस्थाको विश्लेषण सम्बन्धी प्रतिवेदनमा वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पाटपूर्जा, कच्चा सोयाबीन तेल, कोइला, खानी तेल लगायतका वस्तुको आयात बढ़ेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा लगायतका वस्तुको आयात घटेको छ। संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरबाट 713 आयोजनाका लागि आवेदन परेका छन्। मन्त्रालयले तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ 1 पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो। कार्यक्रम आह्वानमा तहगत रूपमा प्रदेशबाट 10 महानगरपालिकाबाट 9, उपमहानगरपालिकाबाट 10, नगरपालिकाबाट 307 र गाउँपालिकाबाट 377ले मन्त्रालयमा कार्यक्रम प्रस्ताव प्रस्तुत गरेका छन्। तिनीदेखि लगातार ओह्रालो लागेको सुन तथा चाँदीको मूल्य असोज 9 गते शुक्रबार वृद्धि भएको छ। यस दिन सुन तोलामा 800 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला 93,900 रुपियाँमा र तेजाबी सुन प्रति तोला 93,400 रुपियाँमा कारोबार भएको छ। बिहिबार सुन प्रति तोला 93,100 रुपियाँमा किनबेच भएको थियो। शुक्रबार चाँदीको भाव पनि तोलामा 40 रुपियाँले बढेर प्रति तोला 1,160 रुपियाँमा किनबेच भएको छ। अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले करको दायरा विस्तार गर्दै कर परीक्षणको गुणस्तरीयता वृद्धि गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको भर्चुअल व्यवस्थापन गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै अर्थ सचिव ढुङ्गानाले डिजिटल अर्थतन्त्रलाई करको दायरामा ल्याउने विषयमा विशेष चनाखो हुन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
खेलाड़ीलाई प्रशिक्षणको स्वीकृति दिन राष्ट्रिय खेलकुद परिषद राखेपत तयार देखिएको छ। कोरोना भाइरसको महामारीका कारण झण्डै 6 महिनादेखि बन्द रहेको प्रशिक्षणलाई शुरू गर्न राखेपत तयार देखिएको हो। सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढाउने चुनौती राखेपत समक्ष रहेको छ। राखेपत सदस्य सचिव रमेश कुमार सिलवालले प्रशिक्षणको अनुमति दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण शुरू गर्ने तयारी अघि बढेको जानकारी दिनुभयो। राखेपतले सामाजिक दूरी कायम राख्दै सरकारको मापदण्ड र सम्बन्धित संस्थाको अन्तर्राष्ट्रिय मापदण्डलाई कायम राख्दै प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। सरकारले धेरै मानिसको भीड़भाड़ हुने कार्यक्रम तथा खेल प्रतियोगितालाई तत्काल बन्द गर्ने निर्णय यथावत गरेको छ। सोही कारण खेलकुदको प्रशिक्षण सञ्चालन गर्न राखेपलाई कठिनाई भइरहेको छ। प्रशिक्षणका लागि चौतर्फी रूपमा दबाव आउन थालेपछि राखेप समेत सबै खेलकुदको प्रशिक्षणलाई शुरू गर्ने तयारीमा जुटेको हो। विश्व फुटबल महासंघ फिफाले ट्रिनिडाड एण्ड टोबागो फुटबल संघलाई निलम्बन गरेको छ। फिफाको नियम उल्लंघन गरेको भन्दै तत्काल लागू हुने गरी फिफाले क्यारिबियन फुटबल संघलाई निलम्बन गरेको हो। फिफा काउन्सिलले गरेको निर्णयमा ट्रिनिडाड एण्ड टोबागो संघले आर्टिकल 59 अन्तर्गत नियम उल्लंघन गरेको बताइएको छ, जसमा फिफाले तत्कालका लागि तटस्थ समिति बनाएको छ। ट्रिनिडाड एण्ड टोबागो फुटबल संघमा अव्यवस्थित काम गरेको र भ्रष्टाचार गरेको भन्दै कार्यवाही गरेको हो। इन्डियन प्रिमियर लीग आईपीएलले रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ। आईपीएल अन्तर्गत बिहबार राति किङ्स इलेभेन पञ्जाब विरुद्धको खेलमा स्लो ओभर गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो। आईपीएलले कोहलीलाई 12,00,000 भारू जरिवाना गरेको हो। पञ्जाब विरुद्धको खेलमा बेंगलोर 97 रनले पराजित भएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सामान्यतया प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रही प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनुका साथै प्रदेश एक र प्रदेश दुईका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:55 भयो भने सूर्यास्त भरे साँझ 5:56 हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्र संघको 75 महासभालाई सम्बोधन। विभिन्न संकटका वर्तमान अवस्थामा संयुक्त राष्ट्र संघको भूमिका थप फराकिलो भएको प्रधानमन्त्रीको भनाई। कोरोना भाइरसबाट हिजो थप 1313 संक्रमित थपिए। कोरोना परीक्षणका लागि निर्धारण गरेको दायरा र मापदण्ड भन्दा बाहिरका व्यक्तिको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। केही दिनदेखि लगातार परेको वर्षाका कारण आएको पहिरोले विभिन्न स्थानमा जनधनको क्षति। मुलुकभर आजदेखि मनसून थप कमजोर बन्दै जाने मौसम विज्ञान विभागद्वारा जानकारी। कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण लोकसेवा आयोगले स्थगित गरेको परीक्षाहरूको नयाँ तालिका सार्वजनिक। र पूर्वी युरोपेली मुलुक युक्रेनमा सैन्य तालिममा रहेको विमान दुर्घटनामा कम्तीमा 22 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।